नमस्कार। थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा दिनेश न्यौपानेसँगै कमल राणाको स्वागत छ।
नेपाल परिवेश थाहा संसार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
नेपाल परिवेश सुरु गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
एम पञ्चङको अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइलाई टीका लगाएर भाइटीका मनाइयो। नेवार समुदायबाट नेपाल सम्बन्ध 1141 को स्वागत।
देशभर आज 1197 जनामा कोरोना संक्रमण पुष्टि। 2934 जना संक्रमण मुक्त। थप 9 जना संक्रमितको मृत्यु।
आगामी 3 दिन देशका अधिकांश स्थानमा वर्षा हुने पूर्वानुमान। उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपात सुरु। अत्याधिक चिसो बढ्दा जनजीवन कष्टकर।
भारतको हिमाचल प्रदेशमा भएको सडक दुर्घटनामा 7 जनाको मृत्यु। कोरोना महामारी नियन्त्रणका लागि खोपको विकास र प्रयोगले मात्रै नपुग्ने WHO को भनाई।
र नेपाली फुटबल टिमले भोलि बङ्गलादेश विरुद्ध दोस्रो मैत्रीपूर्ण खेल खेल्दै।
ए साइला, त्यो ब्याङ्कमा गाउँका सबै मान्छे किन गाह्रै छन्?
सजिलै सहुलियतमा र चाँडै पाइने कर्जाको विषयमा बुझ्न गाह्रै छन्।
सबै ब्याङ्कले कर्जा दिएकै छन् त?
त्यसो होइन नि माइल दिदी, सेन्चुरी ब्याङ्कले त सहुलियतपूर्ण कर्जा र ब्याज अनुदान पनि दिन्छ नि।
के केमा ब्याज अनुदान पाइने रहेछ?
कृषि तथा पशुपन्छी कर्जामा, विदेशबाट फर्केका युवाले गरेको व्यवसायमा, महिला उद्यमीलाई पारम्परिक व्यवसायमा र अन्य तोकिएकोमा।
चाहिएको बेला पाइने होइन होला?
सेन्चुरी ब्याङ्कले त मागेको कागजात पेश गरेमा 5 दिन भित्रै कर्जा दिन्छ।
आफ्नो त बाटो नभएको खेतबारी छ, त्यसलाई दिदी त नमान्ने होला।
बाटो नभएको गाउँको खेतबारी पनि यो ब्याङ्कले मान्छ दिदी।
विस्तृत जानकारीको लागि सेन्चुरी कमर्सियल ब्याङ्कको नजिकैको शाखामा सम्पर्क गर्नुहुन अनुरोध छ। सेन्चुरी कमर्सियल ब्याङ्क, सरल ब्याङ्किङ सबैका लागि।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
थाहा संसार नेटवर्कमा समाचार अब विस्तारमा। यम पञ्चक अर्थात तिहारको अन्तिम दिन आज दिदी बहिनीले दाजुभाइलाई यस ऐश्वर्य र दीर्घायुको कामना गर्दै भाइटिका लगाएर मनाइएको छ। सामान्य मानिसले भाइटिका लगाउँदा साइतको आवश्यकता नपर्ने भए पनि साइत नै खोजेर टिका लगाउन खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक समितिले 11:37 साइत दिएको थियो। यो साइत खोज्नेका लागि निकालिए पनि आज दिनभर भाइटिका लगाउन शुभ रहेको समितिले जनाएको थियो। दिदी बहिनीले मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराजको समेत पूजाआजा गरी तेलको धाराले दाजुभाइलाई घेरेर ढोकामा ओखर राखी टीका लगाएर ओखर फुटाउने धार्मिक विधि पूरा गरी टीका लगाइएको छ। यसो गर्नाले दाजुभाइ यश र ऐश्वर्यका साथै लामो समयसम्म सुखीपूर्व जीवनयापन गर्न सक्ने शक्ति मिल्ने धार्मिक विश्वास छ। दिदी बहिनीले लगाएको तेलको घेरो र मखमली माला नसुकुन्जेल दाजुभाइलाई आजको भाइटिकाको प्रसादको कामनाले केही हुँदैन भन्ने सामाजिक विश्वास समेत रहेको छ। कार्तिक कृष्ण त्रयोदशीका दिन सुरु भएको यमपञ्चक पनि आज कार्तिक शुक्ल द्वितीयका दिन भाइटिका लगाएपछि समाप्त हुने शास्त्रीय विधान रहेको छ। लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश, गणेश र मूल थालीमा लेखिएको अष्टदलमा पूजाआजा गरी दिदी बहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्परा अनुसार टीका, मखमली, सयपत्री वा गोदावरी लगायत फूलका माला लगाइदिने गरिन्छ। टीका लगाइदिएपछि दिदी बहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवं सेलरोटी लगायत खानेकुरा दिने र दाजुभाइले पनि दिदी बहिनीलाई गच्छे अनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ।
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले बहिनी कौशल्या कोइरालाको हातबाट भाइटिका ग्रहण गर्नुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा कोइरालाले दाजु ओली र भाउजू राधिका साक्यलाई टीका लगाइदिनुभयो। त्यसपछि प्रधानमन्त्री ओली र साक्यले पनि कोइरालालाई टीका लगाइदिनु भएको थियो। कोरोना संक्रमणका कारण यो वर्ष ओलीका अरू बहिनीहरू झापामा रहेकाले काठमाडौँ आउन नपाएको जनाइएको छ। ओलीले कोइरालाको हातबाट मात्रै टीका थापेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। यसबीच दिदीबहिनी नहुनेका लागि टीका लगाउन रानी पोखरीको बीचमा रहेको बाल गोपालेश्वर मन्दिर आज बिहानैदेखि खुलेको थियो। 2072 सालको भूकम्पले क्षतिग्रस्त मन्दिर पुनर्निर्माणपछि पहिलो पटक खुल्ला गरिएको हो। बाल गोपालेश्वर मन्दिर वर्षमा एक पटक आजैका दिन मात्रै खुल्छ, तर यसपटक नेवार समुदायका केही मानिसले भोलि भाइटिका लगाउने भएकाले 2 दिन मन्दिर खुल्ला गरिने काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर साक्यले जानकारी दिनुभएको छ। उहाँका अनुसार बिहान 5 बजेदेखि साँझ 5 बजेसम्म मन्दिरमा दर्शनको व्यवस्था मिलाइएको छ। दिदीबहिनी नहुनेहरूका ले आजको दिन यसै सन्दर्भ यसै मन्दिरमा गई पूजा दर्शन गरी भाइटिका लगाउने गर्छन्। बिहान खुलेदेखि नै मन्दिरमा दर्शन गरी टिका लगाउनेको भेट थियो। कोरोना संक्रमणबाट जोगिन मन्दिर प्रवेश गर्ने सबैको गेटमै ज्वरो नापिएको थियो भने महानगरपालिकाले सबैलाई मास्क अनिवार्य गरेको थियो।
नेवार समुदायले राष्ट्रिय विभूति शङ्खधर स्वाखवाको प्रतिमामा माल्यार्पण गर्दै नेपाल सम्बत 1141 स्वागत गरेका छन्। विशेष गरी नेवार समुदायले नेपाल सम्बत धुमधामका साथ मनाउने गर्दछन्। विगत वर्षहरू मोटर साइकल र्याली सहर परिक्रमा लगायतका विभिन्न कार्यक्रम गरी नेपाल सम्बत मनाउने गरिएको भए पनि यो वर्ष कोरोना महामारीका कारण औपचारिकतामा मात्रै सीमित भएको छ। राष्ट्रिय विभूति शङ्खधर स्वाखवाले विक्रम सम्बत 937 इस्वी सम्बत 880 गरीब जनताको ऋण मोचन गरी नेपाल सम्बतको सुरुवात गरेको विश्वास गरिन्छ। विश्वभर नेपाल समुदायले नेपाल सम्बत मनाउने गरेका छन्। नेवार समुदायका अगुवाहरूले नेपाल सम्बतलाई राष्ट्रिय सम्बतको रूपमा मान्यता दिएर पनि सरकारले आधिकारिक रूपमा प्रचलनमा नल्याएको भन्दै सरकारसँग असन्तुष्टि व्यक्त गरेका छन्। नेपालको आफ्नो सम्बत हुँदाहुँदै पनि प्रचलनमा नल्याउनु दुःखद भएको नेवार समुदायका अगुवा तथा सर्वसाधारणहरूको भनाइ छ।
यसैबीच शङ्खधर साखुवाको सालिकमा माल्यार्पणपछि आयोजना भएको कार्यक्रममा सम्बोधन गर्दै शहरी विकास मन्त्री कृष्ण गोपाल श्रेष्ठले कोरोना विरुद्धको लडाई जित्न कडा अनुशासनको पालना गर्न सबैलाई आग्रह गर्नुभएको छ। कोरोना कहरका कारण नजिकबाट कुरा गर्न सक्ने अवस्था नभएको उल्लेख गर्दै उहाँले अनुशासित बनेर स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण रूपमा पालना गर्न पनि आग्रह गर्नुभयो। यस्तै उपत्यका मेयर फोरमका सचिव समेत रहेका मध्य पृथ्वी नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठले चाडपर्व मनाउन घर गएकाहरू उपत्यका फर्किने क्रम सुरु भएकाले संक्रमणको जोखिम अझ बढेको बताउनु भएको छ। उहाँले मङ्सिर महिनालाई अत्यन्त जोखिमयुक्त महिनाको रूपमा लिएर गम्भीरताका साथ काम गर्नुपर्ने पनि बताउनु भएको छ।
देशभर आज 1197 जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज अध्यावधिक गरेको विवरण अनुसार देशभर पछिल्लो 24 घण्टामा थपिएका सँगै संक्रमित हुनेको कुल संख्या 210,973 पुगेको छ। पछिल्लो 24 घण्टामा 2,934 कोरोना संक्रमण मुक्त भएका छन्। हालसम्म नेपालमा कोरोनाबाट 1,76,364 जना निको भइसकेका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार आज नेपालमा सक्रिय संक्रमितको संख्या 33,339 रहेको छ। यसै गरी पछिल्लो 24 घण्टामा कोरोनाबाट देशभर 9 जनाको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या 1,230 पुगेको छ।
संखुवा सभाको चैनपुर नगरपालिकामा प्रहरी र विप्लव समूहका कार्यकर्ता बीच गोली हानाहान भएको छ। गस्तीमा रहेको प्रहरी टोली र विप्लव कार्यकर्ता बीच गोली हानाहान भएको जनाइएको छ। आज बिहान 11 बजे प्रहरीको गस्ती टोलीमाथि विप्लव कार्यकर्ताले गोली प्रहार गर्दा केही बेर गोली हानाहान भएको जिल्ला प्रहरी कार्यालय संखुवा सभाका डिएसपी नवराज मल्लले जानकारी दिनुभयो। प्रहरीको नियमित गस्तीमाथि विप्लव कार्यकर्ताले गोली प्रहार गरेको डिएसपी मल्लले बताउनुभयो। विप्लव कार्यकर्ताले प्रहरीको गस्ती टोलीमाथि गोली प्रहार गरेपछि प्रहरीले जवाफी फायरिङ खोलेको डिएसपी मल्लको भनाइ छ। गोली हानाहानबाट कुनै पनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। प्रहरीले फायरिङ खोलेपछि विप्लव कार्यकर्ता भागेको प्रहरी डिएसपी मल्लले बताउनु भयो। त्यस क्षेत्रमा दुवै पक्षबाट केही बेर फायर चलेको स्थानीयले बताएका छन्। प्रहरी र विप्लव कार्यकर्ता बीच दोहोरो गोली हानाहान भएपछि त्यस क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय संखुवा सभाले जनाएको छ। घटनास्थल मैदानमा सशस्त्र प्रहरी र नेपाल प्रहरी सहित 60 सुरक्षाकर्मी खटाइएको थियो। घटनास्थलमा सशस्त्र प्रहरी अरुण गुल्मा चैनपुर र इलाका प्रहरी कार्यालय चैनपुरबाट थप सुरक्षाकर्मी घटनास्थल पठाइएको थियो। घटनास्थल आसपास सुरक्षाकर्मी परिचालन गरेर विप्लव कार्यकर्ताको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ। घटनास्थलबाट अहिलेसम्म कोही व्यक्ति फेला नपरेको डिएसपी मल्लले जानकारी दिनुभयो।
नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
आइसर अर्थात् माइलेजको बादशाह आइचरको अफरले ल्याउने छ यसपालि दशैं र तिहारमा खुशी याली। आइचरका बस ट्रक र टिप्परको हरेक खरिदमा पाउनुहोस् हात खाली नजाने स्योरसट फुल चोइस अफर। कुनै पनि सेगमेन्टको खरिदमा 1,00,000 रुपियाँसम्मको नगद छुट, साथै मोटरसाइकल स्कुटर मोबाइल ल्यापटप तथा स्मार्ट टेलिभिजन प्राप्त गर्ने सुनौलो मौका। आइचरका बस ट्रक र टिप्परमाथि ढुक्कको लगानी, त्यसमाथि उपहारै उपहार छानी छानी। विस्तृत जानकारीको लागि नजिकैको आइचरको शोरूम अथवा फोन 9800211518 र 9800211549 सम्पर्क गर्नुहोस्।
यहाँहरूको सेवामा मेगा ब्याङ्क प्रस्तुत गर्दछ मेगा विश्वास बचत खाता भर्जन 2020।
वार्षिक ब्याज दर 5%,
निशुल्क भिजा डेबिट कार्ड, निशुल्क मोबाइल ब्याङ्किङ,
निशुल्क इन्टरनेट ब्याङ्किङका साथै लकर सुविधामा 25% छुट,
क्रेडिट कार्ड तथा ट्राभल कार्डमा पनि 50% छुट सहित अन्य धेरै सुविधाहरू।
त्यसैले आकर्षक प्रतिफल र अत्याधुनिक सेवा सुविधाका लागि आजै नजिकैको मेगा ब्याङ्कको शाखामा गई मेगा विश्वास बचत खाता खोल्नुहोस्।
थप जानकारीका लागि मोबाइल नम्बर 9847649476 मा सम्पर्क गर्नुहोस्।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
आगामी 3 दिन देशका अधिकांश स्थानमा वर्षा हुने भएको छ। जल तथा मौसम विज्ञान विभागले बुलेटिन जारी गर्दै पश्चिमी वायुको प्रभावले आगामी 3 दिन देशका अधिकांश स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्कादेखि मध्यम खालको हिमपातको सम्भावना रहेको जनाएको छ। आज सुदूरपश्चिम प्रदेश, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदलीमै केही स्थानहरूमा वर्षा तथा हिमपात भएको विभागले जनाएको छ। त्यस्तै प्रदेश नम्बर 1 का पहाडी भूभागमा आंशिक बदली भएको छ। त्यस्तै डोल्पा सहितका हिमाली जिल्लाहरूमा हिमपात पनि भएको छ। आज बिहानदेखि परेको हिमपातले डोल्पाको जनजीवन कष्टकर बनेको छ। माथिल्लो र तल्लो डोल्पाका विभिन्न स्थानमा वर्षा भएको, हिमपातले त्यहाँको जनजीवन कष्टकर बनेको स्थानीय बताएका छन्। हिउँ परेपछि डोल्पामा चिसो अत्याधिक बढेको स्थानीय वासीको भनाइ छ। हिमपातका कारण फोक्सुन्ड ताल आसपासमा 2 इन्चसम्म हिउँ जमेको र अहिले पनि निरन्तर रूपमा हिमपात भइरहेको से फोक्सुन्डो गाउँपालिका आठका वाडा अध्यक्ष निमा लामाले जानकारी दिनुभयो। बाक्लो हिउँ जमेका कारण माथिल्लो डोल्पाका डाँडापाखा र विकट गाउँका बस्तीहरू समेत सेताम्बे भएका छन्। चौरी लिएर तल्लो डोल्पा आउने भोटवासी बाटैमा रहेकाले निकै अप्ठ्यारो भएको वाडा अध्यक्ष लामाको भनाइ छ। वर्षासँगै परेको हिमपातका कारण अत्याधिक चिसो बढ्दा भाइटिका पर्व समेत प्रभावित भएको त्रिपुरा सुन्दरी नगरपालिका एकका दिलबहादुर विष्टले जानकारी दिनुभएको छ। उता उत्तरी गोर्खामा गैरातीदेखि भारी हिउँ पर्न सुरु भएको छ। गैरातीदेखि लोहो, सामागाउँ, चुम्चेत र छेकमापार लगायतका क्षेत्रमा हिमपात सुरु भएको सामागाउँका स्थानीयवासी मिङमार लामाले जानकारी दिनुभयो। उहाँले हिमपातका कारण माथिल्लो क्षेत्रमा करु र गहुँ लगाउने काम रोकिएको समेत बताउनु भएको छ। हिमपातका कारण लोकेपास र रुइला नाका जाने बाटो पनि अवरुद्ध भएको छ।
हिन्दू परम्परा अनुसार मनाइने तिहारको आफ्नै मौलिकता र महत्त्व रहेको छ। तिहारको भाइटिकामा दिदी बहिनीले दाजुभाइलाई सप्तरङ्गे टीका र फुलमाला लगाएर छुट्टै उत्साहका साथ मनाउने गर्छन्। तिहारमा देउसी भैलो समेत खेलिने हुँदा छुट्टै रौनकता थपिएको हुन्छ। तर यस वर्षको तिहार विगत जस्तो रमाइलो नभएको अधिकांशको भनाइ छ। बर्दियाबाट थाहाकर्मी विमला ढकालको यो रिपोर्ट।
यो गीतले तिहार मनाउनेहरूको हृदयलाई सधैँ उत्साहित बनाउने गर्छ। तर यस वर्षको तिहारमा यस्ता गीतहरूमा नाच्ने रमाउनेको भिड भने देखिएन। कोरोना भाइरसको महामारीका कारण तिहार मात्रै नभई यस अघिको दशैं पनि रमझमका साथ नेपालीहरूले मनाउन पाएनन्। यद्यपि स्वास्थ्य सुरक्षाका मापदण्डलाई ख्याल गर्दै परिवारका सीमित सदस्य बीच भने सबैले तिहार मनाइरहेका छन्। बर्दियाका युवा जीवन रिजाल:
विश्व महामारीको रूपमा फैलिएको COVID-19 कोरोना भाइरसको कारणले त्यति बाहिर साथीहरूको जमघट नगरी दिदी बहिनीहरूको पनि टाढाहरू नै दिदी बहिनीहरूसँग नजाने घरमै जति एभाइलेबल उपलब्ध हुनुहुन्छ उहाँहरूसँग बसेर तिहार मनाउने भन्ने सोचिरहेको छु मैले।
गएका वर्षहरूका तिहारमा देउसी भैलोको रमझम हुन्थ्यो। देउसे टोलीहरू घर घरमा विभिन्न पहिरनमा नाचगान सहित देउसी भैलो खेल्न आउँथे। तर यसपटक भने त्यसो हुन सकेन। अधिकांशले यस वर्ष विगतको तिहारलाई निकै सम्झना गरिरहेका छन्। अहिले कोरोना महामारीका कारण गाउँघर अनि सहर बजार सुनसान जस्तै बनेका छन्। कोरोना महामारी महामारीलाई मध्यनजर गर्दै बर्दिया प्रशासनले देउसी भैलो तथा जुवा तास खेल्न प्रतिबन्ध लगाएको छ। बर्दियाका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारी,
अहिले चाडपर्वको बेलामा यो जुन जोखिम बढिरहेको छ यसतर्फ हामी सतर्क सजग हुनुपर्छ। हामीले देउसी भैलो नखेल्ने भनेका छौँ, हामीले चाहिँ अब यो भिडभाड नगर्ने भनेका छौँ, प्रतियोगितात्मक परीक्षाहरू सञ्चालन नगर्ने भनेका छौँ, आफ्नो घर घरमा बसेर चाडपर्व मनाउनु भनेका छौँ। यहाँ छठ मान्ने समुदायलाई तपाईँहरू स्क्याटर रूपमा चाहिँ छठ मनाउनुहोस्, एक ठाउँमा भेट भएर चाहिँ नमनाउनुहोस् भनेका छौँ। यी कुराहरू प्रयास गरिएको छ।
यस्तै दसैँदेखि तिहारसम्मको एक महिना रातभर हुर्दङ्गवा र सखिया नाचले गुन्जयमान हुने थारू गाउँ यसपालि भने सुनसान बनेका छन्। कोरोनाका कारण जमघट हुन नपाउने र स्थानीय प्रशासनले लगाएको प्रतिबन्धले गर्दा थारू गाउँमा यसपालि न मादल बज्यो न सखिया नाचियो। हरेक वर्ष दसैँदेखि तिहारसम्मको एक महिना आफूहरू गाउँमा हुर्दङ्गवा नाचसँगै सखिया नाचेर रमाइलो गर्ने गरेको, तर यस वर्ष त्यो माहौल नभएको बताउनुहुन्छ बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर 2 का युवा गुन्जमान थारू।
यो सालको तिहार रमाइलो खासै भएन कोरोनाले गर्दा। थारूहरूले मादल बजाएर उर्दुङ्ग नाचेर आफ्नो संस्कृति देखाएर नाच्ने गर्थ्यो। यो साल खासै कोरोनाले गर्दा नाच्न पाइरहेको छैनन्। दसैँमा पनि त्यही अनुसार हामीले सख्या नाच नाच्यौँ, यस्तै सुरक्षितसँग घरमै रमाइलो गर्यौँ। यो साल चाहिँ गाउँघरहरू सुनसान छन्।
देश संघीय संरचनामा गइसकेपछि स्थानीय तहमा जनप्रतिनिधि आएको पनि 3 वर्ष भइसकेको छ। जनप्रतिनिधि आएपछि सबै सेवाहरू स्थानीय स्तरमा पाइन्छ भन्ने आशा रहेको थियो, तर जनप्रतिनिधिले त्यसलाई जनतालाई सेवा सुविधा दिनलाई आवश्यक भौतिक संरचना नहुँदा सकस भएको छ। बैतडीका 10 स्थानीय तहका 84 वडामध्ये 13 वडाले मात्रै नयाँ भवन निर्माण गरेका छन्। वडा भवन नहुँदा सेवा प्रवाहमा पनि सकस भएको छ। बैतडीबाट थाहाकर्मी विनोद सिंह विष्टको एक रिपोर्ट।
बैतडीका 84 वडामध्ये 12 वडाका मात्रै नयाँ भवन निर्माण भएका छन्। आफ्ना भवन नभएका अन्य वडा कार्यालयहरू कोही भाडाका भवनमा सेवा प्रवाह गर्दै आएका छन् भने केहीले साबिकका गाविस भवनबाट सेवा प्रवाह गरिरहेका छन्। जिल्लाको पञ्चेश्वर गाउँपालिका वडाहरू जीर्ण भएका साबिकका गाविस भवनबाट सेवा प्रवाह गर्दा समस्या भएको बताउनुहुन्छ पञ्चेश्वर 2 का वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता दशरथ मंगोला।
साबिकको छवटै गाविसहरूका गाविस भवनहरूमा हाल वडा कार्यालयहरू सञ्चालन छन्। ती वडा कार्यालयहरू साबिकका पुराना संरचनाहरूमा सञ्चालन भइरहँदा ठाउँको अभाव छ, कतिपय भवनहरू जीर्ण छन् र त्यो जीर्ण भवनमा बर्सातको समयमा चुहिने समस्याहरू छन्। ती समस्याहरूलाई निस्तेज गर्दै 2 ठाउँमा वडा कार्यालयहरू यो पटक बन्दैछन् र वडा नम्बर 3 को कार्यालय बनिसकेको छ। कार्यालयहरू नबनिराख्दा हामीलाई ठाउँको अभाव, कर्मचारी आवासको अभाव, त्यो सँगसँगै हामीले सञ्चालन गरेका विभिन्न कृषि तर्फका, भेटनरी तर्फका योजना शाखा आदि आदि अलपत्र छन्। प्रशासनको अलग्गै कोठा छैन।
अहिले आफ्नै भवन भएका वडा कार्यालयहरूले भने सेवा प्रवाह गर्न निकै सहज भएको बताएका छन्। पाटन नगरपालिका वडा नम्बर 9 ले यसअघि भाडाका भवनबाट सेवा दिइरहेकोमा अहिले आफ्नै भवन निर्माण भएपछि काम गर्न निकै सहज भएको बताउनुहुन्छ पाटन नगरपालिका वडा नम्बर 9 का वडा अध्यक्ष लोक बहादुर भण्डारी।
अब वडा कार्यालय नहुँदाखेरि अर्को वडामा वडा कार्यालय सञ्चालन गर्नुपर्ने एउटा बाध्यता र सेवा प्रवाह गर्दाखेरि पनि एउटै कोठामा चाहिँ सबै सेवा प्रवाह गर्नु चाहिँ अप्ठ्यारो परिस्थिति थियो। अनि अहिले अर्को कुरा, अब तालिम हलदेखि गोष्ठीका विषयहरू पनि सँगसँगै जोडिएको हुँदाखेरि अहिले एक खालको सहज व्यवस्थापन भएको छ र त्यो चाहिँ सेवा प्रवाह गर्न सजिलो महसुस भएको छ।
बैतडीमा सबैभन्दा बढी वडा भवन बनाउने स्थानीय तहमा सिगास गाउँपालिका रहेको छ। जिल्लाको सबैभन्दा दुर्गम गाउँपालिकाको रूपमा रहेको सिगासले अहिले गाउँपालिकाको भवन सहित 11 वटा नयाँ सरकारी भवनहरू निर्माण गरेको छ। आफ्नै भवन बनेपछि काम गर्न निकै सजिलो भएको बताउनुहुन्छ सिगास गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीका सिंह धामी।
पक्कै नै आफ्नो अफिसबाट सेवा प्रवाह गर्दाखेरि सजिलो हुने नै भयो। भाडामा बस्दाखेरि होइन, सीमित ठाउँमा बस्नु पर्ने, शाखाहरू निर्माण गर्न गाह्रो हुनेले गर्दा सेवा प्रवाहमा अप्ठ्यारो नै भएको थियो हामीलाई पहिला। त्यसपछि अहिले आफ्नै कार्यालय भइसकेपछि सेवाग्राहीले, काम गर्ने कर्मचारीहरूलाई पनि आफ्नै अफिसबाट सेवा प्रवाह गर्दाखेरि चाहिँ एकदम सुरक्षित प्लस सजिलो भएको छ। एउटा वडा अध्यक्ष कार्यकर्ता प्रशासन शाखा छ र जिन्सी 3 वटा शाखाहरू चाहिँ प्रत्येकमा छन्। 10 देखि 12 लाखसम्मका यी भवनहरू छन्।
स्थानीय तहमा अहिले जनप्रतिनिधिहरू भए पनि काम गर्ने कार्यालय भवन नहुँदा उनीहरूलाई काम गर्न निकै समस्या भइरहेको छ। मुलुक संघीयतामा गएसँगै स्थानीय तहहरूको भूमिका थपिए पनि सहज ढंगले काम गर्ने आफ्नै भवन नहुँदा भइरहेको अप्ठ्यारा र असहजतालाई बेलैमा समाधान गर्न जरुरी छ।
नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
परिवार जहाँ लुकेको हुन्छ तपाईँ हाम्रो खुसीको संसार। परिवार जसले तपाईँलाई दिन्छ सुख दुःखमा साथ। तर के तपाईँले आफ्नो र आफ्नो परिवारको भविष्यमा आइपर्न सक्ने जोखिम, विपत्ति र आर्थिक अनिश्चितताहरूको बारेमा सोच्नु भएको छ?
मैले त जोखिम, विपत्ति र आर्थिक अनिश्चितताको ख्याल राख्दै बेलैमा प्राइम लाइफ इन्सुरेन्सका विभिन्न जीवन बिमा योजनाहरूबाट आफ्नो साथै श्रीमती, छोराछोरी र सम्पूर्ण परिवारको भविष्य सुनिश्चित गरिसके।
प्राइम लाइफ इन्सुरेन्स र यसका विभिन्न जीवन बिमा योजनाहरू मार्फत आफ्नो र परिवारको भविष्य सुनिश्चित बनाउन सकिन्छ। यसमा बिमाङ्कन नै डबल हुने, विभिन्न घातक रोगहरूका विरुद्ध खर्च बिहोर्ने, समग्र नारीहरूप्रति समर्पित बिमा योजनाहरू सहित 17 भन्दा बढी जीवन बिमा योजनाहरू रहेका छन्। त्यति मात्र होइन, घरमै बसेर अनलाइन मार्फत नयाँ पोलिसी लिन र नवीकरण शुल्क भुक्तानी पनि गर्न सकिन्छ। थप जानकारीका लागि नजिकैको शाखा कार्यालयहरूमा सिधा सम्पर्क गर्नुहोस्। विगत 12 वर्षदेखि हर नेपालीको भविष्य सुनिश्चित बनाउँदै प्राइम लाइफ, सुरक्षित भविष्य।
यो हो थाह संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
थाह संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ हामी। नेपाल परिवेश अनलाइनमा थाह संचार र thahakhabar.com पनि संसारभर सुन्न सकिन्छ।
अब बाँकी समाचार। कपिलवस्तुमा मोटरसाइकल दुर्घटना हुँदा एकजना महिलाको मृत्यु भएको छ। श्रीमान श्रीमती चढेको मोटरसाइकल बाढगङ्गा नगरपालिका 5 कोपवामा दुर्घटना हुँदा 40 वर्षीय रामकली चौधरीको मृत्यु भएको हो। बाढगङ्गा 11 अनिरुद्ध र चौधरीले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा उनकी श्रीमती रामकलीको मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक दिनेश गुरुङले बताउनुभयो। दुर्घटनामा अनिरुद्ध समेत घाइते भएका छन्। दुर्घटनापछि अनिरुद्धले श्रीमतीलाई सडकमै छोडेर अटो रिक्सा लिन घर गएका थिए। घरबाट आउँदा श्रीमतीको मृत्यु भएको देखेपछि उनले प्रहरीलाई खबर नगरी पुनः घरमा गएको अनुसन्धानका क्रममा खुलेको प्रहरी निरीक्षक गुरुङले बताउनुभयो। कोपावा स्थित महेन्द्र माध्यमिक विद्यालयदेखि 200 मिटर पश्चिममा महिलाको शव देखेपछि आज बिहान स्थानीय इलाका प्रहरी कार्यालय पिपरलाई खबर गरेका थिए।
मिथिलाञ्चलको सांस्कृतिक पर्व सामा चकेवाका लागि आजदेखि माटोको आकृति बनाउने कार्य सुरु भएको छ। सामा चकेवा दिदी बहिनीद्वारा दाजुभाइको दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गरिने पर्व हो। यो पर्व द्वितीय तिथिदेखि पूर्णिमा तिथिसम्म मनाइन्छ। यस पर्वका लागि द्वितीय तिथिका दिन आज दिदी बहिनीले सामा चकेवा पर्वका लागि माटोको आकृति बनाउने कार्यको थालनी गरी छठ पर्वको खराना वा पारणदेखि पात्रहरूको आकृति बनाउने कार्यलाई तीव्रता दिने चलन रहेको छ। मिथिलाञ्चलको प्राचीन सामाजिक पारिवारिक संस्कार र परम्परालाई इङ्गित गर्ने यो पर्व लोकनाट्यको एक रूप हो, जसमा महिला सूत्रधार र पात्रमा माटोका मानव, पशु र चराको आकृति हुन्छन्।
पर्वतका विभिन्न दुर्गम भेगमा स्थापना गरिएका लघु जलविद्युत आयोजना अहिले अलपत्र बनेका छन्। 2 दशक अघिदेखि युएनडिपी, विश्व ब्याङ्क र नेपाल सरकारको लगानीमा निर्माण भएका जिल्लाका 11 आयोजना अहिले पूर्ण रूपमा बन्द भएका हुन्। 3 वर्ष अघिसम्म 3 मात्रै आयोजना सञ्चालनमा रहेको भए पनि अहिले केन्द्रीय प्रसारण लाइनको पहुँच विस्तार भएसँगै ती आयोजना पनि बन्द भएका हुन्। पछिल्ला केही वर्ष यता सामुदायिक विद्युतीकरण मार्फत पर्वतका सबै स्थानीय तहका वडाहरूमा केन्द्रीय प्रसारण लाइनको पहुँच विस्तार भएको हो।
नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। भारतको हिमाचल प्रदेश स्थित मण्डी जिल्लामा भीषण सडक दुर्घटना भएको छ। आज बिहान चण्डीगढ मनाली सडक खण्डमा भएको दुर्घटनामा 7 मृत्यु भएको छ। सोमबार आज बिहान सवारी दुर्घटना हुँदा 7 मजदुरको ज्यान गएको हो। मजदुरहरू बोकेको पिकअप भ्यान सुकेत खड्ड नदीमा खसेर दुर्घटना भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। दुर्घटनामा ज्यान गुमाउने सबै मजदुरहरू बिहारका रहेका समाचारमा जनाइएको छ। दुर्घटनामा भ्यानका चालक गम्भीर घाइते बनेका छन्। मृतकको शव स्थानीय अस्पतालमा राखिएको र परिवारजनसँग सम्पर्कको प्रयास भइरहेको बताइएको छ। उक्त सडक दुर्घटनाप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गर्नुभएको छ, साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गर्नुभएको छ।
विश्व स्वास्थ्य संगठनले विश्वमा कोरोना भाइरस संक्रमणको महामारी अन्त्यका लागि खोपको विकास र प्रयोगले मात्रै काम नगर्ने बताएको छ। महामारीले कैयौँ महिनादेखि विश्वलाई प्रभावित पार्दै आएको र अहिलेसम्म 5,40,00,000 भन्दा बढी व्यक्ति कोभिड-19 संक्रमित भएका छन् भने 13,00,000 भन्दा बढी व्यक्तिको जीवन गुमिसकेको छ। विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अदनाम गेब्रियसले खोपले महामारी नियन्त्रणका लागि एक सहायक भूमिका मात्र खेल्ने बताउनु भएको छ। उहाँले खोप आफैले मात्र महामारीलाई अन्त्य गर्न नसक्ने पनि बताउनु भएको छ। विश्व स्वास्थ्य संगठनको शनिबारको तथ्याङ्क अनुसार विश्वमा गत शुक्रबारको 24 घण्टामा 6,45,410 व्यक्तिमा संक्रमण पुष्टि भएको र यो पहिलेको संक्रमितको उच्चतम संख्या नोभेम्बर 7 6,14,013 पुगेको यो रेकर्ड शुक्रबार तोडिएको हो। टेड्रोसले खोपको आपूर्ति सुरुमा नियन्त्रित रूपमा वितरण हुने र यसको प्राथमिकतामा स्वास्थ्यकर्मी, उमेर ढल्केका पाका व्यक्ति र अन्य जोखिममा रहेका जनसङ्ख्यामा रहनुपर्ने पनि बताउनु भएको छ। यसबाट संक्रमितको मृत्युदरमा नियन्त्रण गर्ने र स्वास्थ्य प्रणालीलाई प्रभावकारी बनाउने उहाँले जोड दिनुभयो। यसले कोभिड-19 संक्रमण दरलाई अझै प्रभावकारी रूपमा नियन्त्रण गर्न कठिनाई हुने उहाँको भनाइ थियो। अनुगमन र परीक्षण अझै बढाउँदै बिरामीलाई समुदायको सम्पर्कबाट टाढा राख्नु र हरेक व्यक्तिले सावधानी अप्नाउनु नियन्त्रणको प्रभावकारी एक अर्को उपाय हुन सक्ने डब्लुएचओ जनाएको छ।
अमेरिकी कम्पनी मोडर्नाले विकास गरेको कोरोना भाइरस विरुद्धको खोपको प्रभावकारिता झण्डै 95% देखिएको छ। अमेरिकामा भएको परीक्षणमा खोपको प्रभावकारिता 95% हाराहारी देखिएको मोडर्नाले जनाएको हो। यसअघि फाइजरले बनाएको खोपको प्रभावकारिता 90% देखिएको हप्ता दिन पहिले खबर सार्वजनिक भएको थियो। तेस्रो चरण अर्थात् विस्तारित तहको मानवीय परीक्षणमा कोरोना भाइरस विरुद्ध सम्भावित खोपहरू सुरक्षितसँगै प्रभावकारी साबित भएपछि विश्वभर आशा पलाएको छ। मोडर्नाको खोपको प्रभावकारिता 95% देखिएसँगै विश्वलाई ठप्प प्राय बनाएको कोरोना भाइरस महामारी प्रभावकारी विकल्पको आस पलाएको हो। फाइजर र मोडर्ना दुवैले खोप विकासका लागि बिल्कुल नयाँ र प्रयोगात्मक विधि अपनाएका हुन्। मोडर्नाले खोप प्रभावकारी देख्नु अति उत्कृष्ट रहेको बताउँदै प्रयोगका लागि अनुमति प्राप्त गर्ने प्रक्रिया आउँदो केही हप्ताभित्रै थाल्ने उल्लेख गरेको छ।
महाअभियोग लगाएर हटाइएका राष्ट्रपति मार्टिन भेस्काराका समर्थकले देशव्यापी रूपमा आन्दोलन मचाइरहेका बेला पेरुमा कार्यवाहक राष्ट्रपति म्यानुएल म्यारिनोले पदबाट राजीनामा दिनुभएको छ। प्रदर्शनका क्रममा गत शनिबार प्रहरीको गोली लागेर 2 युवकको मृत्यु भएपछि म्यारिनोमाथि थप दबाव बढेको थियो। राजीनामाको घोषणा गर्दै म्यारिनोले आफूले कानूनले दिएको अधिकार मात्रै प्रयोग गरेको बताउनु भएको छ। म्यारिनोले गत मङ्गलबार मात्रै कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी सम्हाल्नु भएको थियो।
नेपाल परिवेशमा अब खेल समाचार। नेपाली राष्ट्रिय फुटबल टिमले भोलि बङ्गलादेश विरुद्ध दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछन्। नेपालले ढाकास्थित बङ्गबन्धु रङ्गशालामा बङ्गलादेशसँग प्रतिस्पर्धा गर्नेछ। खेल नेपाली समयअनुसार बेलुकी 4:45 सुरु हुनेछ। पहिलो खेलमा पराजित नेपाल दोस्रो खेल जित्दै मैत्रीपूर्ण खेलको सुखद अन्त्य गर्न चाहन्छ। गत शुक्रबार भएको पहिलो खेलमा नेपाल बङ्गलादेशसँग 2-0 पराजित भएको थियो। बङ्गलादेश विरुद्धको दोस्रो खेलमा रजिन धिमाल मैदान फर्कनेछन्। कोरोना पोजिटिभ देखिएपछि धिमालले अघिल्लो खेल गुमाएका थिए। बङ्गलादेश भने नेपाल विरुद्ध लगातार दोस्रो खेलमा जित निकाल्न चाहन्छ। फिफा विश्वकप छनौटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेलिरहेको हो। कतारमा 2022 हुने विश्वकप र चीनमा 2023 एसियन कप छनौटमा नेपालले अब 3 घरेलु खेल खेल्न बाँकी रहेको छ।
र अस्ट्रेलियाका टेस्ट कप्तान टिम पेनेले होबर्ट हुरिकान्सबाट बिग बास लिग बिबिएल T20 क्रिकेट खेल्ने भएका छन्। होबर्टले आज अन्तिम घरेलु खेलाडीको रूपमा पेनलाई अनुबन्धित गरिएको जनाएको छ। विकेट किपर ब्याट्सम्यान पेनले 3 पुनः होबर्टबाट खेल्न लागेका हुन्। 35 ब्याट्सम्यान्सले 2012-2017 सिजनसम्म होबर्टबाट खेलेका थिए। नयाँ सिजनको बिबिएल आगामी December 10 हुनेछ। होबर्टले उद्घाटन खेलमा सबैक विजेता स्विडनी स्विक्सर्ससँग खेल्दै प्रतियोगिताको सुखद सुरुवात गर्नेछ।
हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौँ। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
एम पञ्चङको अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइलाई टिका लगाएर भाइटिका मनाइयो। नेवार समुदायबाट नेपाल सम्बत 1141 स्वागत।
देशभर आज 1197 कोरोना संक्रमण पुष्टि। 2934 संक्रमण मुक्त। थप 9 संक्रमितको मृत्यु।
आगामी 3 देशका अधिकांश स्थानमा वर्षा हुने पूर्वानुमान। उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपात सुरु। अत्याधिक चिसो बढ्दा जनजीवन कष्टकर।
भारतको हिमाचल प्रदेशमा भएको सडक दुर्घटनामा 7 मृत्यु। कोरोना महामारी नियन्त्रणका लागि खोपको विकास र प्रयोगले मात्रै नपुग्ने WHO को भनाइ।
र नेपाली फुटबल टिमले भोलि बङ्गलादेश विरुद्ध दोस्रो मैत्रीपूर्ण खेल खेल्दै।
थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भुवन पौडेललाई धन्यवाद। दिनेश र कमल बिदा हुन्छौ। नमस्कार।
थाह थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahasanchar र हाम्रो ट्विटर ह्यान्डल हो @thahasanchar।